नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 7 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मंगसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि कार्यतालिका सार्वजनिक। असोज 2 गते चुनाव हुने ठाउँका विद्यालय भदौ 30 गतेदेखि असोज 3 गतेसम्म बन्द रहने।
थपिएका 3 मन्त्री र 1 राज्यमन्त्रीको शपथ। निर्वाचन आचार संहिता विपरीत सरकार विस्तार गरेकोमा निर्वाचन आयोगको आपत्ति।
काठमाडौँ हेटौँडा सुरुङ मार्ग आयोजना खारेज गर्ने सरकारको तयारी। नेपाल पूर्वाधार विकास कम्पनीलाई म्याद नथप्पिने।
म्यानमारमा रोहिङ्ग्या जातिको वंश नै नाश गर्ने अभियान चलेको राष्ट्रसंघको आरोप। रोहिंग्या मुस्लिममाथिको क्रूर सैनिक कार्यवाही अन्त्य गर्न माग।
र 19 वर्ष मुनिको एसएससी क्रिकेटमा नेपालको शानदार शुरूआत। ब्याडमिन्टनकी नङसल देवी तामाङ र फुटबलका किरण चेमजोङ वर्षका उत्कृष्ट खेलाड़ी घोषित।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ। फोन नम्बर 082562601, 98578-35990, 98578-31684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियर र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल चुनावी चहल पहल।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आज बसेको आयोगको बैठकले 2 तहको प्रत्यक्ष र समानुपातिक तर्फको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो। प्रत्यक्षतर्फ मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि कार्तिक 5 गते मनोनयन दर्ता हुने भएको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा मंगसिर 21 गते हुने चुनावका लागि कार्तिक 16 गते मनोनयन दर्ता गरिनेछ। पहिलो चरणमा पहाड़ी तथा हिमाली 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ भने दोस्रो चरणमा बाँकी निर्वाचन क्षेत्रमा चुनाव हुनेछ। यस्तै समानुपातिकतर्फ चुनावमा भाग लिने राजनीतिक दलले उम्मेद्वारको बन्द सूची असोज 29 गते पेश गर्नुपर्नेछ। समानुपातिक चुनावमा भाग लिन चाहने दललाई निवेदन दिन आयोगले भोलिसम्मको समय दिएको छ।
असोज 2 गते हुने स्थानीय तहको चुनावका लागि प्रदेश नम्बर 2 का शिक्षण संस्था 5 दिन विदा हुने भएको छ। मन्त्री परिषदको आजको बैठकले प्रदेश नम्बर 2 का शिक्षण संस्थाहरूमा भदौ 30 गतेदेखि असोज 3 गतेसम्म विदा दिने निर्णय गरेको हो। यस्तै चुनावका दिन असोज 2 गते 2 नम्बरका सबै सरकारी कार्यालयमा पनि सार्वजनिक विदा दिने निर्णय बैठकले गरेको छ। धेरै मतदान केन्द्र विद्यालयमा राखिएकाले 5 दिन स्कूलमा विदा दिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो। यसै गरी सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बढ़ीमा 4 वर्षका लागि राहदानी दिने निर्णय समेत गरेको छ। यसअघि 2 वर्षका लागि मात्रै राहदानी दिने व्यवस्था थियो। सरकारले विश्व बैंकले पुननिर्माणका लागि उपलब्ध गराउने 1.5 अर्ब अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्र राज बस्नेतलाई नियुक्त गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको 72 औं महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुमति पनि दिएको छ।
निर्वाचन आयोगको आचार संहिता अनुगमन टोलीले पर्सामा आचार संहिता विपरीत चुनाव प्रचार प्रसारमा प्रयोग गरिएका 15 वटा गाड़ी नियन्त्रणमा लिएको छ। आचार संहिता विपरीत चुनाव प्रचारमा प्रयोग गरिएका गाड़ी नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि सुरक्षा निकायको जिम्मा लगाइएको हो। टोलीले पर्साका वीरगंज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पोखरिया नगरपालिका, जगन्नाथपुर गाउँपालिका, जिरा भवानी गाउँपालिका र ठोरी गाउँपालिकाको अनुगमन गरेको थियो। अनुगमन टोलीले डीजे, लाउडस्पीकर र माइक समेतका साउण्ड सिस्टम प्रयोग गरेको पाइएको जनाएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका सबैजसो दलले आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समयदेखि ओगटेर राखेको काठमाडौँ हेटौँडा सुरुङ मार्ग आयोजनालाई सरकारले खारेज गर्ने भएको छ। यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई 2069 वैशाखमा मन्त्री परिषदले पारित गरेको थियो। त्यस अनुसार आयोजनाको काम 2071 शुरू हुनुपर्नेमा अहिलेसम्म सुरुङ निर्माणका लागि काम नथालेको भन्दै सरकारले यो आयोजना नै खारेज गर्ने भएको हो। पछिल्लो पटक गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप 3.5 वर्ष माग पनि म्याद नथपी खारेज गर्ने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिनुभयो। पूर्वाधार विकास कम्पनीले 2 वर्षभित्र लगानीको आधार सहित आर्थिक प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान रहे पनि अहिलेसम्म उसले आर्थिक प्रतिवेदन पनि बुझाएको छैन। कम्पनीले बुझाएको डीपीआरका आधारमा सुरुङ मार्ग निर्माणको स्वीकृति पाएको थियो।
नेपाल विद्युत प्राधिकरण उत्पादन सञ्चालन तथा सम्भार विभागको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। विद्युत प्राधिकरणको उत्पादन सञ्चालन तथा सम्भार विभागको महाप्रबन्धक तथा कायम मुकायम कार्यकारी निर्देशक पदमा रहँदा गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै श्रेष्ठ विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। उनको वैध आयको तुलनामा 2,88,82,000 रूपियाँ बराबरको सम्पत्ति अधिक देखियो अख्तियारले जनाएको छ। यस्तै राजस्व अनुसन्धान विभाग मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर अस्थायी चेक पोस्ट अतरियाका नायब सुब्बा नरेन्द्र कुमार साउद र कार्यालय सहयोगी टीकाराम जोशीमाथि पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ। भारतबाट सामान ल्याएर बेच्ने व्यापारीसँग 60,000 रूपियाँ घुस लिँदै गर्दा उनीहरू पक्राउ परेका थिए।
विदेशी नागरिकहरू नेपाल आएर बाल यौन दुराचार गर्ने क्रम बढ़ेको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बाल यौन दुराचार गर्न गाउँ गाउँमा विदेशी नागरिकहरू पुग्ने गरेको भन्दै सचेत हुन आग्रह गरेको छ। गएको 5 महिनामा मात्रै अस्ट्रिया, जर्मन, अमेरिका लगायतका देशबाट 4 विदेशी नेपाल आई विभिन्न गाउँमा जानेर फकाएर बालबालिका काठमाडौँ ल्याउने गरेको र ठमेलका विभिन्न होटलमा राखेर बाल यौन दुराचार गर्ने गरेको पाइएको सीआईबीका एसपी मीरा चौधरीले जानकारी दिनुभयो। उनीहरूको लक्षित समूह गाउँका गरीब बालबालिका भएकाले गाउँमा जाने र काठमाडौँ घुमाउने लगायतका बहाना देखाएर काठमाडौँ ल्याई यौन दुराचार गर्ने गरेको पाइएकाले सबैलाई सचेत हुन एसपी चौधरीले आग्रह गर्नुभयो। विदेशी नागरिक देख्ने बित्तिकै विश्वास नगर्न पनि सीआईबीले आग्रह गरेको छ।
सरकारले तराईका बाढ़ी प्रभावित 16 जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा टोली खटिएको हो। टोलीले जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति, जिल्ला खोप समन्वय समिति र जिल्ला खोप सुपरभाइजरसँग खोपको पहुँच बढ़ाउन गर्नुपर्ने कामबारे छलफल गरिरहेको बाल स्वास्थ्य महाशाखाका खोप कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यान पावर कम्पनीमाथिको कार्यवाही प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। अख्तियारले विभिन्न समयमा झण्डै 25 म्यान पावर कम्पनीको लिस्ट विभागमा पठाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारसँग सरकारले तोकेभन्दा बढ़ी रकम लिने, व्यक्तिले ल्याएका भिसालाई संस्थागत भन्दै श्रम स्वीकृति लिएर विदेश पठाउने, हिसाब किताब प्रष्ट नराख्ने तथा कर छली गर्ने म्यान पावर कम्पनीलाई कार्यवाही गर्न अख्तियारले विभागलाई निर्देशन दिएको हो।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च पर्छ, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसेका हो, के हुन्छु विदा, सबै कुरा प्रष्ट हुनु नराखिदु विदा। विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू। विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिरिट इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-4445-712 44-45-713।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मंगसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनावका लागि कार्यतालिका सार्वजनिक, असोज 2 गते चुनाव हुने ठाउँका विद्यालय भदौ 30 गतेदेखि असोज 3 गतेसम्म बन्द रहने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भन्सार छलेर ल्याएका ट्याक्सीका मिटर सहित दोलखा तामाकोशी गाउँपालिकाका धीरेन्द्र फुयाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई भन्सार छलेर ल्याएका ट्याक्सीका मिटर सहित काठमाडौँबाट पक्राउ गरेको हो। उनको साथबाट 22,40,000 बराबरको 224 मिटर बरामद गरिएको छ। उनलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।
सरकारमा थपिएका 3 मन्त्री र 1 राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन्। राप्रपा प्रजातान्त्रिकका दीपक बोहराले विज्ञान तथा प्रविधि, सुनिल थापाले उद्योग र विक्रम पाण्डेले वन मन्त्रीका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। यस्तै रेशम लामाले पनि उद्योग राज्यमन्त्रीका रूपमा आजै शपथ लिनुभएको छ। आज 4 मन्त्री थपिएसँगै मन्त्री परिषद 54 सदस्यीय भएको छ। यो मन्त्री परिषद अहिलेसम्मकै सबैभन्दा ठूलो हो। अझै शान्ति तथा पुननिर्माण मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेपछि सरकार विस्तार गरेको भन्दै कड़ा आपत्ति जनाउँदै आइन्दा यस्तो काम नगर्न सचेत गराएको छ। त्यस्तै नचाहिँदो रूपमा सरकार विस्तार गरेर मन्त्रीको संख्या मात्र थपेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहेको छ। थप विवरण सहित प्रकाश ढकाल।
सामाजिक सञ्जालदेखि चिया पसलसम्म सरकार विस्तारको तीव्र आलोचना भइरहेको छ। राप्रपा प्रजातान्त्रिकबाट 4 जना थपिएसँगै 54 सदस्यीय बनेको देउवा नेतृत्वको सरकारले इतिहासकै सर्वाधिक ठूलो सरकारको रेकर्ड राखेको छ। देउवाले ठूलो मन्त्री परिषद गठन गरेर आलोचना खेपेको यो पहिलो पटक भने होइन। 2052 सालमा सरकारको नेतृत्व गर्दा पनि देउवाले 52 सदस्यीय सरकार बनाएर चर्को आलोचना खेप्नु भएको थियो। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन आचार संहिता विपरीत मन्त्री परिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले कड़ा आपत्ति जनाएको छ। भदौ 15 गते सरकारलाई दिएको 7 बुधे निर्देशन विपरीत मन्त्री परिषद विस्तार गरेको भन्दै आयोगले आइन्दा यस्ता काम नगर्न प्रधानमन्त्रीलाई सचेत गराएको छ। यति बेला देउवाले फेरि यसअघिका सबै रेकर्ड ब्रेक गर्ने गरी मन्त्री परिषद विस्तार गरेपछि धेरै आश्चर्यमा परेका छन्। सरकार स्पष्ट बहुमतमा रहेको र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गतिलो गरी काँध थापिरहेको अवस्थामा राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउनुको कुनै औचित्य देखिँदैन। यसले सरकारको इशारामा राप्रपा विभाजन भएको भन्ने आरोपलाई पुष्टि गर्ने आधार तयार गरेको छ। राज्यमन्त्री नियुक्तिको विषय सेलाउन नपाउँदै फेरि मन्त्री परिषदमा सदस्य थपिनुले प्रधानमन्त्री देउवा सत्ताका लागि जस्तासुकै लहरी काम गर्न पनि पछि पर्दैनन् भन्ने एक थरीको भनाईलाई पुष्टि गरेको छ। अनावश्यक रूपमा मन्त्री परिषद विस्तार गरेको भन्दै चौतर्फी आलोचना भइरहे पनि प्रधानमन्त्रीको सचिवालय र नेपाली कांग्रेसले यसलाई खण्डन गर्ने नैतिक सामर्थ्य समेत राख्न सकेको छैन। स्थानीय तहको 3रो चरणको चुनाव, प्रदेश र प्रतिनिधि सभाको चुनावको सम्मुखमा सरकार विस्तार गर्दा विपक्षी दल, सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आइरहेको आलोचनाले कांग्रेसलाई घाटा हुनेछ। देश यति बेला संक्रमण कालको अन्त्य गर्दै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण चरणमा छ। संविधानले मंगसिरको चुनावपछि बढ़ीमा 25 जना मात्र मन्त्री बनाउन पाउने व्यवस्था गरेकाले त्यसको शुरूआत अहिले नै गर्ने र आममा नागरिकको विश्वास जित्ने अवसर देउवाला थियो। तर उहाँले पटक पटक मन्त्री र राज्य मन्त्री थपेर नागरिकमा अविश्वास बढ़ाउने काम गर्नुभएको छ। संविधान दिवस आउने लाग्दा संविधान कार्यान्वयनको बाटोतिर अघि बढ्नुको साटो संविधानको भावना विपरीत काम भयो भनेर आलोचना गर्नेहरू धेरै छन्। अनावश्यक रूपमा मन्त्री र राज्य मन्त्री थपिँदा यसले देशमा आर्थिक भार बढ़ाउँछ। पूर्व सचिव किशोर थापाका अनुसार एकजना राज्य मन्त्रीका लागि मासिक कम्तीमा 35 देखि 40 लाख रूपियाँसम्म खर्च हुन्छ। अहिले 3 जना उप प्रधानमन्त्री, 23 जना मन्त्री र 28 जना राज्य मन्त्री हुँदा राज्य कोषबाट मासिक 1.25 करोड़ भन्दा बढ़ी खर्च हुने देखिन्छ। यसले सुशासन कायम गर्ने कांग्रेस र प्रधानमन्त्री देउवा स्वयंको प्रतिबद्धतालाई गिज्याएको छ।
ठाडो भाकाका शिरोमणि भिडी खर्के साइलाको निधन भएको छ। बिरामीले थलिएका उहाँको 84 वर्षको उमेरमा निधन भएको हो। काठमाण्डुको वीर अस्पतालमा उपचार गरेपछि केही दिन अघि मात्रै उहाँ लमजुङ फर्किनु भएको थियो। उहाँका 1 छोरा र 3 छोरी छन्। नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोड़िएको प्रचलित ठाडो भाका जोगाउन भिडी खर्के साइलाको ठूलो योगदान छ।
नेपालले 19 वर्ष मुनिको एसिसी क्रिकेटमा आज थाइल्याण्डलाई 255 रनले हराएको खबर उज्यालो अनलाइनमा पढेर कमल दाहाल लेख्नुहुन्छ, शुरूमा जहिले पनि राम्रै खेल्छ तर अन्तिममा खेल बिग्रिन्छ, यो पटक त्यस्तो नहोस्, शुभकामना।
खेमराज भट्टले भन्नुभएको छ, नेपाली क्रिकेट टीमबाट नेताले पाठ सिक्नु जरूरी छ।
खेलकुदकै बारेमा विष्णु भारतीले सरकारलाई सुझाव दिनुभएको छ, नेपाली राष्ट्रिय खेलाड़ीहरूको सेवा सुविधा बढ़ाऊ सरकार, नत्र नवयुग श्रेष्ठ र सन्दीप लामिछाने जस्ता खेलाड़ी विदेश पलायन हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवालले इतिहासकै ठूलो मन्त्रीमण्डल बनाएकोमा हरिसापकोटा व्यङ्ग्य गर्नुहुन्छ। प्रधानमन्त्री देउवाललाई मेरो सानो अनुरोध, किस्तामा जम्बो मन्त्री परिषद गठन गरेर नाम त कमाउनु भयो, बरू एकैपटक संसदका सबै सदस्यलाई मानार्थ मन्त्री घोषणा गर्दा हुँदैन र?
एकराज केसी ट्वीट गर्नुहुन्छ, स्थानीय निकायमा कर्मचारी अभावले नागरिकले शास्ति पाइरहेका छन् तर सरकार भने मन्त्रीमण्डल विस्तारमै व्यस्त छ।
रंजित आचार्यले ट्वीटरमा टिप्पणी गर्नुभएको छ, निर्वाचन आचार संहिताले मन्त्री थप्न त बाधा दिँदैन भने अरू नियुक्ति सर्वा बढ़ुवा भ्रमण अनि ठेक्कापटालाई के रोक्ला?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र रितु थेबे। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृंखला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 98143400, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस नेशनल कलेज अफ इन्जिनियरिङ 7 बाटो ललितपुरमा शैक्षिक वर्ष 2074-75 का लागि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषयमा बाँकी केही सिटहरूमा विशेष सहुलियतका साथ भर्ना लिइरहेकोले आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई कलेजमा सम्पर्क राख्न सूचित गरिन्छ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, Quality for Excellence।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दशैंमा घर जान बसको टिकट लिन सचेत हुन सरकारले यात्रुसँग आग्रह गरेको छ। टिकट काउन्टरमा हरियो ज्याकेट लगाएका र परिचय पत्र भिरेका आधिकारिक व्यक्तिबाट मात्र टिकट लिन यातायात व्यवस्था विभागले आग्रह गरेको हो। भाड़ा नबढ़ेकाले पुरानै भाड़ामा टिकट पाइने भएकाले कसैले बढ़ी भाड़ा मागे प्रहरीलाई 100 वा 103 खबर गर्न विभागका प्रवक्ता टोकराज पाण्डेले आग्रह गर्नुभयो।
जाजरकोटको दुर्गम क्षेत्रमा रहेको दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सप्रेस सेवा शुरू भएको छ। सेवा शुरू भएसँगै त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिका तल्लो डोल्पा रूकुमको पश्चिमी क्षेत्रका बासिन्दाले भिडियो एक्सरेको सेवा लिन पाउने भएका छन्। भिडियो एक्सरे नहुँदा स्थानीय रूकुमको चौरजहारी नेपालगंज तथा सुर्खेत जानुपर्ने बाध्यता थियो।
सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत खरिद प्रक्रिया शुरू गरेको छ। विद्युत विकास विभागमा आज भएको कार्यक्रममा विभागका महानिर्देशक नवीन राज सिंह इन्दुशंकर सुगर मिल र एभरेस्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो। विभागले ती दुईवटा चिनी मिलसँग 3-3 मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेको हो। चिनी कारखानाबाट पनि बिजुली निकाल्न सकिन्छ।
अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको मानवाधिकार उच्च आयुक्तले म्यानमारमा रोहिंग्या जातिको वंश नै नाश हुने गरी सुरक्षाकर्मीले अभियान चलाएको आरोप लगाएका छन्। मानवाधिकार उच्च आयुक्त जाइद राद अल हुसेनले म्यानमारलाई रखाइन प्रान्तमा क्रूर सैनिक कार्यवाही अन्त्य गर्न समेत अपील गरेको बीबीसीले जनाएको छ। गत महिनादेखि भएको हिंसाका कारण झण्डै 3,00,000 रोहिंग्या मुस्लिम बंगलादेशमा शरणका लागि पुगेका छन्। म्यानमारको सेनाले रोहिंग्या विद्रोहीले गरेको आक्रमणको जवाफ मात्र दिएको भन्दै नागरिकलाई निशाना नबनाएको दावी गर्दै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ब्याडमिण्टनकी नङ्सल देवी तामाङ र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाड़ी घोषित भएका छन्। आज भएको पल्सर स्पोर्ट्स अवार्डमा तामाङले उत्कृष्ट महिलातर्फ र चेम्जोङले उत्कृष्ट पुरूष खेलाड़ीको अवार्ड पाएका हुन्। नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गल्फका घनश्याम थापा सम्मानित भए। कार्यक्रममा उत्कृष्ट युवा खेलाड़ीमा जुडोकी मनिता श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका पुष्पराज ओझा, पारा एथलेट अफ द इयरमा नेत्रहीन खेलाड़ी पदम बडेला र स्पेशल अवार्डबाट बन्दी सहायता नियोगलाई सम्मान गरिएको छ। नियोगले जेलमा परेका आमा बुबाका बच्चालाई उद्धार गरी खेलकुद सम्बन्धी तालिम प्रदान गर्ने गरेको छ। यस्तै एसएमएस तथा फेसबुकमा भएका भोटिङमा धेरै भोट ल्याउनेलाई प्रदान गरिने पीपुल्स चोइस अवार्डबाट एथलेटिक्सकी कान्छी माया कोजु सम्मानित भएकी छन्। काठमाण्डुको प्रज्ञा भवन मा भएको अवार्ड वितरण समारोह हेरेर फर्केपछि साथी अर्जुन पोखरेलको सामग्री।
पल्सर स्पोर्ट्स अवार्ड 2073।
व्यवस्थापन र मर्मत सम्भारको अभावमा पुरानो देखिने नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य हल आज भने निकै चम्किएको थियो। अत्याधुनिक प्रविधिका लाइट र सजावटका अन्य साधनले हलमा पुग्ने जो कोहीले पनि विदेशको भव्य हलमा पुगेको महसुस गरे। सरकारी तवरबाट कि त अन्तर्राष्ट्रिय पदक जितेपछि सानो कार्यक्रम गरेर सम्मान गरिन्छ, कि त सम्बन्धित खेल संघले एउटा कोठामा सामान्य कार्यक्रम गरेर खेलाड़ीलाई पुरस्कार दिए जस्तो गर्छन्। नेपाल सरकारको समेत दायित्व बोक्दै हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले सबै खेल र खेलाड़ीलाई समेटेर भव्य समारोहका बीचमा पल्सर स्पोर्ट्स अवार्ड गर्दै आएको छ। ख्याति प्राप्त हरेक खेलाड़ीले यो अवार्ड कुरेर बसेका हुन्छन् र यसैलाई खेलकुदको सबैभन्दा ठूलो पर्व मान्छन्। अवार्ड नजिते पनि मनोनयनमा पर्नुलाई नै जित ठान्छन् खेलाड़ीहरू। पल्सर स्पोर्ट्स अवार्डले आफूलाई थप मेहनत गर्न हौसला दिएको बताउनुहुन्छ वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड हात पारेकी जुडोकी खेलाड़ी मनिता श्रेष्ठ।
पल्सर स्पोर्ट्स अवार्डमा आफू पनि अवार्डेड हुँदा आफू धेरै खुसी छु। यसले गर्दा मेरो धेरै हौसला बढेको छ। अझ पनि केही गर्छु भन्ने मलाई लागिरहेको छ। अझै लगनशील र अनुशासित भइपके पनि म अघि बढ्नेछु।
2060 सालमा 25,000 रुपियाँको बजेटमा पुलचोकको एउटा सानो कोठाबाट शुरू भएको नेपाल खेलकुद पत्रकार मञ्चको यो अवार्ड अहिले सबैको पर्खाईको समारोह बन्न पुगेको छ। 1 करोड़ भन्दा धेरै बजेटमा सबै खेल खेलाड़ी र प्रशिक्षकलाई समेटेर हुने भव्य कार्यक्रमलाई पछिल्ला केही वर्षदेखि पल्सर मोटरसाइकलले प्रायोजन गर्दै आएको छ। सबैको साथ पाएरै हरेक वर्ष समारोहमा नयाँ नयाँ आकर्षण थपिन्छन्। यो वर्ष उत्कृष्ट प्रशिक्षकलाई पनि पल्सर मोटरसाइकल दिइयो भने सधैँ मैदानमा खेल्ने उसुका खेलाड़ीको नाचगानले सबैलाई मख बनायो। गीतमा खेलाड़ी प्रशिक्षक र आफन्त झुमे अनि कार्टुन क्रुजको नाच सबैले चाखपूर्वक हेरे र हास्य कलाकार सन्दीप छेत्रीले नेपाली खेलकुदका विकृतिलाई आधार बनाएर बाँड हान्दा हल हाँसोमय बन्यो।
हाम्रो खेलाडीहरू जितेर आउँछ नि विजय जुलुस निकालेको बालुवाको ओसारे टिपर अगाडिमा एउटा तुल राख्दै हुन्छ अनि खेलाडीहरू त्यसै हो खुसी भए महाकसम खेलाडीहरू बाल्ल चल्ने जस्तो देखिँदैन टिपरमा चढेर सिरियसली म्यान देश चिनाएर आएको छ भाइ। एउटा खेलाडी आउँदाखेरि त्यस्तो स्वागत हुन्छ अनि एउटा नेता असफल वार्ता गरेर आउँछ त्यसको स्वागत हेर्नुहोस् बाटो क्लियर।
पदकको आशा गर्ने तर खेलाड़ीलाई हौसला नदिने सरकारी चलनबाट वाक्क भएका खेलाड़ीलाई चित्त बुझाउने र खुशी हुने बाटो बनेको छ पल्सर स्पोर्ट्स अवार्ड। सरकारी स्तरबाट हुन नसकेको कार्यक्रम आफूहरूले आयोजना गरेर खेल र खेलाड़ीको मन जितेको बताउनुहुन्छ नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य।
सरकारी निकायबाट अथवा सरकारी स्तरमा यस्तै कुनै अवार्ड नभएको अवस्थामा खेलाडीहरूको लागि यसले चाहिँ ठूलै मोटिभेसन हुने गरेको हामीले पाएका छौं।
खेलकुद पत्रकारहरूको एउटा संस्थाले गर्ने यस्तो भव्य पुरस्कार वितरण समारोहले नेपाली खेलकुदमा पनि अन्तर्राष्ट्रिय स्तरमा हुने समारोहको झल्को दिएको छ भने खेलाड़ीलाई पनि केही न केही आड़ भरोसा मिलेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटमा नेपालले शानदार विजयी शुरूआत गरेको छ। नेपालले आज आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई 255 रनले हराएको छ। 282 रनको लक्ष्य पाएको थाइल्याण्डलाई 26 रनमा अल आउट गर्दै नेपालले 255 रनको जित हात पारेको हो। नेपालको जितमा सन्दीप लामिछानेले 7 विकेट लिए। नन्दन यादव र किशोर महतो र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 281 रन बनाएको थियो। नेपालका लागि अनिल कुमार शाहले 91 र प्रणीत थापा मगरले 50 रन बनाए। त्यस्तै सन्दीप सुनारले 32, रोहित कुमार पौडेलले 28, आरिफ शेखले 22 र कप्तान दिपेन्द्र सिंह ऐरीले 21 रनको योगदान गरे। पवन सराफ 22 र किशोर महतो 4 रनमा अभिजित रहे। 74 बल खेलेका अनिलले 5 छक्का र 6 चौकाको मदतमा 91 रन बनाए भने प्रणीतले 61 बलमा 3 चौका र 1 छक्का सहित अर्धशतक पूरा गरेका हुन्।
र चितवनमा भएको ई प्लानेट जेसेस कप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। आज भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-1 हराउँदै मनाङले उपाधि जितेको हो। विजेता मनाङले 3,50,000 रुपियाँ पुरस्कार पाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मंगसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि कार्यतालिका सार्वजनिक। असोज 2 गते चुनाव हुने ठाउँका विद्यालय भदौ 30 गतेदेखि असोज 3 गतेसम्म बन्द रहने।
थपिएका 3 मन्त्री र 1 राज्य मन्त्रीको शपथ। निर्वाचन आचार संहिता विपरीत सरकार विस्तार गरेकोमा निर्वाचन आयोगको आपत्ति।
काठमाडौँ हेटौँडा सुरुङ मार्ग आयोजना खारेज गर्ने सरकारको तयारी। नेपाल पूर्वाधार विकास कम्पनीलाई म्याद नथपिने।
म्यानमारमा रोहिङ्ग्या जातिको वंश नै नाश गर्ने अभियान चलेको राष्ट्रसंघको आरोप। रोहिङ्ग्या मुस्लिममाथिको क्रूर सैनिक कार्यवाही अन्त्य गर्न माग।
र 19 वर्ष मुनिको एसीसी क्रिकेटमा नेपालको शानदार शुरूआत। ब्याडमिन्टनकी नम्सल देवी तामाङ र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाड़ी घोषित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।